الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام قرآنی صورتوں کا تعارف اس میں آپ کو خوش آمدید کہتے ہیں اللہ پاک ہم سب کے علم میں اضافہ فرمائے اور قرآن پاک کے نور سے ہمارے سینوں کو روشن منور فرمائے ابتدان درود پاک کی فضیلت پیارے رسول صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت عالی شان ہے کہ جو شخص ایک دن میں مجھ پر 50 بار درود بھیجے گا قیامت کے دن میں اس کے ساتھ مصافحہ فرماؤں گا ناظرین جس کے ہاتھ حضور علیہ السلام کے ہاتھوں سے مس ہو گئے انشاءاللہ وہ ضرور داخل جنت ہوگا عذاب نار جہنم کی آگ وہ اسے نہیں چھوئے گی اللہ پاک ہم سب کو یہ نصیب فرمائے صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاۃ و سلام علیکا یا سیدی یا رسول اللہ ناظرین کرام آج کا ہمارا موضوع وہ گزشتہ پروگرام سے پیوستہ ہے اور اس میں ہم نے سورۃ البقرہ قرآن مجید فرقان حمید کی وہ عظیم اور سب سے بڑی سورہ مبارکہ جس کے حوالے سے کچھ باتیں ہم نے عرض کی تھیں اور چونکہ سورت بہت بڑی ہے تو اس کے اندر مضامین بھی اسی طرح زیادہ ہیں تو انشاءاللہ آج بطور خاص دوسرے پارے سے سیقول السفہاء من الناس یہ بھی سورہ بقرہ کا حصہ ہے اس سے کچھ آخر تک اس کے مضامین وہ عرض کرنے کی کوشش اور صحیح کریں گے سورت البقرہ قرآن مجید کی وہ عظیم اور سب سے بڑی سورت اور مدینہ منورہ میں یعنی ہجرت کے بعد جو سورہ مبارکہ پہلے نازل ہوئی وہ سورہ بقرہ ہے سورہ بقرہ ایک ساتھ تو پوری نازل نہیں ہوئی مراد یہ ہے کہ سب سے پہلے جو آیات نازل ہوئیں وہ سورۃ البقرہ کی آیات مبارکہ نازل ہوئیں یہ پوری سورہ مبارکہ مدینہ منورہ میں نازل ہوئی 40 اس کے رکوع ہیں 286 آیتیں ہیں البتہ ایک آیت وہ مکہ مکرمہ میں نازل ہوئی باقی سب وہ مدینہ منورہ میں نازل ہوئی تو یوں یہ مدنی سورت ہے یہ سورہ مبارکہ کے ویسے تو بہت سے فضائل یعنی پوری سورت پڑھنے سے اللہ پاک اس گھر سے شیطان کو دور کر دیتا ہے اس گھر سے مصیبتوں کو دور کر دیتا ہے جنات کے شرور سے اس گھر کو محفوظ فرما لیتا ہے یہ تو پوری سورت پڑھنے کے فضائل اس سورت میں کئی ایسی آیات مبارکہ ہیں جن کو انفرادی پڑھنے کی بڑی فضیلتیں ہیں جی ہاں آیت الکرسی رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ہر چیز کی ایک بلندی ہے اور قرآن کی بلندی سورہ بقرہ ہے قرآن کی بلندی سورہ بقرہ ہے اور فرمایا اس میں ایک آیت جو کہ ساری آیتوں کی تمام آیتوں کی سردار ہے اور وہ آیت آیت الکرسی ہے سورہ بقرہ کے اندر وہ آیت موجود ہے اور ہمارے الحمدللہ مسلمانوں کے بچے بچے کو گویا کہ یہ آیت مبارکہ آیت الکرسی وہ یاد ہوتی ہے اور پڑھنی بھی چاہیے جی ہاں آیت الکرسی وہ مبارک آیت ہے کہ جس کے بارے میں فرمایا گیا ہے کہ فرائض کے بعد اگر کوئی شخص اس کو پڑھ لیتا ہے اس کے اور جنت میں داخل ہونے کے بیچ میں حائل چیز وہ صرف موت گئے یعنی جیسے ہی موت ہوگی اسے اللہ جنت عطا فرما دے گا تو یہ آیت مبارکہ پڑھنے والے فرائض کے بعد آپ اس کا معمول رکھیے فرض نماز کے فوراً بعد پڑھ لیجئے اور اگر آپ نے سنتیں وغیرہ پڑھی اس کے بعد بھی پڑھ لیتے ہیں تو انشاءاللہ آپ کو یہ فضیلت حاصل ہوگی۔ تو اپنے معمولات میں یہ شامل کر لیجئے کہ فرض پڑھنے، نماز پڑھی، اس کے بعد آیت الکرسی کا ورد کر لینا، یعنی آیت الکرسی ایک بار پڑھ لینی ہے۔ آیت الکرسی وہ ہے کہ جب آدمی رات کو پڑھے اللہ پاک ان کے لیے بھی ایسا فرشتہ محافظ فرما دیتا ہے کہ جو ان کی حفاظت کرتا ہے۔ اپنے دکانوں سے جب جا رہے ہوں آیت الکرسی پڑھ کر جائیے، اپنے گھر میں داخل ہوئے جا رہے ہیں آیت الکرسی پڑھیے۔ گھر کی ظاہری طور پر حفاظت ٹھیک ہے، ہم نے سارے وہ اسباب کرنے ہیں، لیکن ساتھ ساتھ آپ اس چیز کو اللہ کی حفاظت میں دے دیں اور رب تبارک و تعالیٰ پر توکل کر لیں، بھروسہ کر لیں، آیت الکرسی پڑھ لیجئے، انشاءاللہ اللہ کی طرف سے فرشتہ اس چیز کی حفاظت کرے گا۔ تو یہ آیتوں کی سردار آیت الکرسی۔ سورۃ البقرہ کی اور بھی کچھ ایسی آیات مبارکہ ہیں جن کی خاص طور پر فضیلتیں۔ سورہ بقرہ کی جو ابتدائی آیات ہیں یہ بھی بڑی فضیلت والی، اور سورہ بقرہ کی آخری آیات یہ بھی فضیلت والی، یہاں تک کہ روایت میں فرمایا گیا کہ جب تم اپنی میتوں کو، مرحومین کو دفن کرو تو اس کے سرحانے کی طرف سورہ بقرہ کی پہلی آیتیں پڑھو، اور اس کی پائنتی کی طرف، اس کے پاؤں کی طرف وہ سورہ بقرہ کی آخری آیات وہ پڑھو۔ تو جب ہم قرآن پڑھیں گے انشاءاللہ میت کو اور سکون ملے گا۔ رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم آپ قبر پر باقاعدہ آپ سے تسبیحات پڑھنا یہ ثابت، دعائیں کرنا یہ ثابت۔ تو حضور علیہ الصلوۃ والسلام نے یہ جو ہمیں فرما دیا، میت کو جب دفن کر لو اس قبر کے سرحانے کی طرف پہلی آیتیں پڑھو اور پائنتی کی طرف آخری آیتیں، یعنی آپ شروع سے پڑھیں الف لام میم ذالک الکتاب لا ریب فیہ، یہ پڑھتے جائیں، اور اولئک علی ھدی من ربہم و اولئک ھم المفلحون، یہاں تک، اور پھر آخر کی طرف چلے جائیں، آخری تین آیتیں ہیں وہ آپ وہاں پر پڑھ لیں، جس کے اندر دعائیں بھی ہیں، عذاب سے چھٹکارے کی دعائیں بھی ہیں، اللہ کی رحمت ہے، رب سے بخشش طلب کی جا رہی ہے۔ کتنی مبارک صورت اور مبارک آیتیں، ربنا ولا تحمل علینا اصرا کما حملته علی الذین من قبلنا، اے اللہ ہم پہ کوئی ایسا بوجھ نہ ڈال جو ہم سے پہلو والوں پر ڈالا، ربنا ولا تحملنا ما لا طاقت لنا به، اے اللہ ہمیں ایسی چیز کا وہ کوئی مکلف نہ بنا جس کی ہمیں طاقت نہیں ہے، واغفر لنا وارحمنا انت مولانا فانصرنا علی القوم الكافرین۔ یہ آخری ان آیات میں سے بھی تیسری جو آیت ہے، یعنی آخری سورہ بقرہ کی جو آیت ہے اس کا کچھ حصہ یہ میں نے عرض کیا کہ جس کے اندر اللہ کی رحمت، اللہ کی مغفرت یہ مانگی جا رہی ہے۔ اور مختلف آیتوں کی ایک بڑی پیاری فضیلت، بہت ہی پیاری فضیلت ہے، بیہقی شریف کی حدیث پاک ہے، رسول مکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا جو شخص سوتے وقت سورہ بقرہ کی 10 آیتیں پڑھے گا، فرمایا قرآن شریف کو کبھی نہ بھولے گا، کبھی نہیں قرآن شریف کو بھولے گا۔ اب غور کیجئے گا، خود پڑھیے، اپنے بچوں کو، بالخصوص جو حفاظ بچے ہیں، حفاظ بچے ہیں، بچیاں ہیں، عالمہ بن رہی ہیں یا بچے جو عالم بن رہے ہیں، ان کو کئی ایسی قرآن کی آیتیں یاد ہوتی پھر بھول جاتی، وہ یہ ورد بھی ساتھ ساتھ کرتا رہے۔ 10 آیتیں جو سورہ بقرہ کی سوتے وقت پڑھ لے گا، فرمایا قرآن شریف کبھی نہیں بھولے گا۔ اور وہ آیتیں کون سی ہیں؟ فرمایا سب سے پہلے یہ ہے کہ 4 آیتیں شروع کی، 4 آیتیں سورہ بقرہ کے شروع کی، ایک آیت آیت الکرسی، آیت الکرسی، اور 2 آیتیں آیت الکرسی کے بعد کی، 2 آیتیں آیت الکرسی کے بعد کی، اور 3 آیتیں سورۃ البقرہ کی آخری 3 آیتیں، آخری 3 آیتیں وہ سورہ بقرہ کی ویسی فضیلت والی ہیں۔ تو یہ 10 آیتیں ناظرین کرام، 4 آیتیں سورۃ البقرہ کے ابتدا میں شروع سے لے کر 4 آیتیں، ایک آیت الکرسی، 5 آیت الکرسی کے ساتھ 2 مزید इसके नीचे जो आयतें हैं वो 6 और 7 और 3 आयतें सूरह बकरा की आखिर में जो मौजूद हैं, ये वजीफ़ा हम खुद भी करें। बहुत से लोग हाफिज़े की शिकायत भी करते हैं, तो आप उसके तौर पर ये आयतें मुबारका अपना मामूल बना लें, रात को सोते वक्त ये पढ़ लें। अच्छा, ज़िमनन आयतुल कुर्सी की भी फजीलत हासिल हो जाएगी। सूरह बकरा के आखिरी 2 आयतें जो पढ़ने की फजीलतें, वो भी फजीलत हासिल हो जाएगी। सूरह बकरा की इब्तिदाई जो आयतें पढ़ने की फजीलत है, वो फजीलत भी हासिल हो जाएगी। तो गोया कि आदमी हर एतबार से शैतान से भी महफूज रहेगा, इंशाअल्लाह जिन्नात से भी और मसाइब से भी महफूज रहेगा, अगर ये आयतें मुबारका पढ़ने का हमारा मामूल बन जाए। क्योंकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स सूरह बकरा की आखिरी 2 आयतें पढ़ लेगा, फरमाया वो नागहानी मसाइब से उसके लिए काफ़ी होंगी, यानी अल्लाह उसकी हिफाजत फरमाएगा, तो नागहानी मुसीबतों से भी बचेगा, हिफाजत भी उसकी होगी। तो अल्लाह पाक मुझे आपको ये पढ़ने की तौफीक दे। तो ये 10 आयतें यूँ पढ़ें और ये इसकी फजीलत हासिल कीजिए। नाज़रीन इकराम, ये तो सूरह बकरा की मुख्तलिफ आयात मुबारक की कुछ मैं फजीलतें अर्ज कर रहा था। अब बढ़ते हैं इसके मज़ीद ऐसे मजामीन की तरफ। याद रखिए कि उलमाए तफसीर ने बयान किया कि सूरतुल बकरा को अजीम सूरत इसलिए कहा जाता है कि इसके अंदर 1000 अवामिर यानी 1000 चीज़ों का अमर है, 1000 अहकामात, 1000 अमर हैं, हुक्म हैं कि ये करो, और 1000 नवाही यानी 1000 काम वो हैं जिससे रुको। ये इस सूरह मुबारका के जो मजामीन है उसमें बयान किया गया, फरमाया गया और 1000 खबरें हैं, यानी इतनी बड़ी जो सूरत है तो उसमें अहकामात भी बहुत हैं, खबरें भी बहुत हैं, यानी मा कबल वाकयात होने वाले वो खबरें भी बहुत हैं। तो इसलिए अब इस एतबार से बड़ी जामियत वाली ये सूरह मुबारका है। इसके अगर दूसरे पारे के मजामीन को हम जिक्र करें तो इब्तिदा से दूसरे पारे में किबले की तब्दीली का जो मसला था कि रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम जब मदीने शरीफ गए तो आप 16 या 17 महीने आपने मस्जिद अक्सा बैतुल मुकद्दस की तरफ मुंह करके नमाज पढ़ी। फिर आपके दिल में एक ख्वाहिश पैदा हुई कि हमारा किबला काबा मुअज्जमा को बना दिया जाए, आपके दिल की एक ये ख्वाहिश है, और आप नमाज पढ़ रहे हैं मदीना मुनव्वरा में मशहूर वो मस्जिद, मस्जिद किबलतैन, 2 किबलों वाली, इसलिए कि वहाँ किबला तब्दील हुआ और वो एक नमाज ऐसी यादगार नमाज कि जिसमें उसका कुछ हिस्सा मस्जिद अक्सा बैतुल मुकद्दस की तरफ मुकर के नमाज पढ़ेगी, और फिर तब्दीली का हुक्म हुआ तो बकिया वो मस्जिद हराम की तरफ मुकर के रुक करके नमाज पड़ेगी। यूं वो नमाज मुकम्मल हुई, इसलिए उसको मस्जिद किबलतैन के नाम से मौसूम किया गया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वहाँ नमाज पढ़ा रहे हैं तो आपके दिल में ये ख्याल पैदा हुआ और आप आसमानों की तरफ देख रहे हैं। तो कुरान पाक में ही अल्लाह ने इरशाद फरमाया, कद नरा तकल्लुब वजहिका फिस्समा फलनुवल्लियन्नक क़िबलतन तर्दाहा, हम आपके चेहरे को आसमानों की तरफ उठता हुआ देख रहे हैं। ऐ महबूब, क्या शान है प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की, और अल्लाह कितनी मोहब्बत फरमाता है अपने महबूब से। ऐ महबूब, आपका चेहरा उठते हुए हम देख रहे हैं। फिर फरमाया कि हम जरूर आपको फेर देंगे उस किबले की तरफ जो आप चाहते हैं, जो आप पसंद फरमाते हैं। फवल्ली वजहक शतरल मस्जिदिल हराम, तो हुक्म हुआ कि अपने चेहरे को मस्जिद हराम की तरफ फेर लीजिए। करीम आका सल्लल्लाहु तआला अलैहि वसल्लम की इस ख्वाहिश को अल्लाह ने पूरा फरमा दिया, तो आपने ऐन नमाज में अपना रुख बैतुल मुकद्दस से खाने काबा की तरफ कर दिया। अब जब आपने यहाँ ये किया और ये नमाज इसी तरह ये पूरी हुई, और उसके बाद फिर किबला वो खाना काबा मस्जिद हराम। अब कुफार ने एक एतराज किया اور اللہ نے اس اعتراض کا پہلی جواب دے دیا، اور وہی سورہ بقرہ کی دوسرے پارے کے ابتدائی آیات کے مضامین، سیقول السفہاء من الناس ما ولاہم، کہ ان قریب بے وقوف لوگ کہیں گے، کیا کہیں گے کہ ان کو کس نے پھیر دیا، جس قبلے پر یہ پہلے تھے کس نے ان کو پھیر دیا؟ قرآن نے فرما دیا یہ اعتراض چونکہ بیجا اعتراض ہے، جس رب کے حکم پر پہلے مسجد اقصی کی طرف رک کر کے نماز پڑھ رہے تھے، وہی اسی رب کے حکم پر اب مسجد حرام کی طرف منہ کر کے نماز پڑھ رہے ہیں، لہذا یہ اعتراض کرنا احمقانہ اعتراض ہے، بے وقوفانہ اعتراض ہے، قرآن نے اسے پہلے سفہا سے تعبیر کر دیا، اللہ نے بیان کر دیا کہ احمق لوگ، بے وقوف لوگ، نادان لوگ، وہ یہ سوال کریں گے، وہ یہ اعتراض کریں گے، اللہ نے اس کا جواب دے دیا، اور پیارے نبی صلی اللہ علیہ وسلم کی اس خواہش کو اللہ نے پورا فرما دیا، اور یہ قبلہ کعبہ معظمہ ملا ہے تو حضور کے صدقے ہمیں ملا ہے، خدا کی رضا چاہتے ہیں دو عالم، خدا چاہتا ہے رضا محمد صلی اللہ علیہ وآلہ وسلم، اور ایک روایت میں، جی ہاں، حدیث قدسی میں ارشاد فرمایا ہے، کلہم یطلبون رضائی وانا اطلب رضاک، اے محبوب، سارے لوگ اللہ فرماتا ہے مجھے راضی کرنا چاہتے ہیں، میری رضا چاہتے ہیں، اور میں اے محبوب تیری رضا چاہتا ہوں، میں محبوب تیری رضا چاہتا ہوں، خدا کی رضا چاہتے ہیں دو عالم، خدا چاہتا ہے رضا محمد صلی اللہ علیہ وسلم، وَلَسَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَى، آپ کو آپ کا رب اتنا دے گا آپ راضی ہو جائیں گے، اتنا دے گا آپ راضی ہو جائیں گے، یعنی پیارے نبی علیہ السلام سے یہ اللہ کی محبت، اللہ آپ کو راضی فرمانا چاہتا ہے، اور حضور علیہ السلام کی اس خواہش کو اللہ نے پورا فرما دیا، تو یہ قبلے کی تبدیلی کا عظیم واقعہ، اس کے علاوہ بھی ناظرین کرام بڑے اہم اہم معاملات کا سورہ بقرہ کے اندر تذکرہ ہے، عبادات کے اعتبار سے اگر ہم دیکھیں تو اس میں نماز قائم کرنے کا ذکر نماز کا کئی جگہوں پر سورہ بقرہ کے اندر، زکوٰۃ دینے کا سورہ بقرہ کے اندر، رمضان کے روزوں کی فرضیت کا سورہ بقرہ کے اندر، حج کرنے کا سورہ بقرہ کے اندر، اس کے کئی احکامات حاجیوں سے متعلق، حج کے میقات کے متعلق، حج کے مہینوں سے متعلق سورہ بقرہ کے اندر موجود ہیں، اللہ کی راہ میں خرچ کرنا، کئی فضائل سورہ بقرہ کے اندر موجود ہیں، اسی طریقے سے والدین کے ساتھ حسن سلوک، رشتہ داروں کے ساتھ حسن سلوک، سورہ بقرہ کے اندر اس کا تذکرہ موجود ہے، یتیموں کے ساتھ اچھے معاملات کرنا سورہ بقرہ میں، اس طرح معاملات کی طرف اگر ہم آئیں، نکاح ہے، طلاق ہے، رضاعت ہے یعنی دودھ پلانے کا رشتہ ہے، طلاق ہو جاتی تو اس کے بعد عدت کے احکامات ہیں، یہ سارے احکامات بھی سورہ بقرہ کے اندر موجود ہیں، اسی طریقے سے وہ نواحی جن سے منع کیا گیا، سود اس کی مذمت سورہ بقرہ میں، ممانت، جوا، قتل ناحق ان کی ممانت، لوگوں کا ناحق طریقے سے مال کھانا اس کی ممانت، اسی طریقے سے اور کئی، یعنی جادو ہو گیا تو کئی ایسے بڑے بڑے گناہ ہیں جن کا یہاں پر اس کے اندر تذکرہ موجود ہے اور اس کی ممانت فرمائی گئی ہے، تو یوں ہم دیکھیں تو عبادات بھی بہت سے احکامات، معاملات کے بھی بہت سے احکامات، پچھلوں کی خبریں، بکرا یعنی گائے کو کہتے ہیں، وہ عظیم واقعہ بھی اسی کے اندر موجود، بنی اسرائیل اور حضرت موسیٰ علیہ السلام یہ واقعات بھی اسی میں موجود، حضرت آدم علیہ السلام کی تخلیق اور پھر فرشتوں کو حکم دینا کہ سجدہ کرو وہ بھی اسی میں، شیطان مردود نے، ابلیس نے سجدہ نہیں کیا تو وہ اللہ کی بارگاہ سے ددکارا گیا، نکالا گیا، اس کا بھی تذکرہ اس میں موجود ہے، تو اور کئی ایسے احکامات ہیں کہ جو سورہ بقرہ کے اندر باقاعدہ جن کو ذکر کیا ہے، تابوت سکینہ، تالوت، جالوت، یہ ایک بڑی بڑی ان جنگوں کا اور واقعات کا بھی تذکرہ یہ سورہ بقرہ میں موجود ہے، حضرت ابراہیم علیہ السلام نے اللہ کی بارگاہ میں جو کہا تھا کہ میں وہ دیکھنا چاہتا ہوں اللہ تو کیسے زندگی دے گا، یعنی مرنے کے بعد تو کیسے زندہ کرے گا، تو فرمایا کیا تمہیں یقین نہیں ہے، का बिल्कुल है, मगर मैं देखना चाहता हूँ, मुशाहदा करना चाहता हूँ, यानी आयनुल यकीन हो जाए उससे बंदे का दिल और ईमान और मजबूत हो जाता है। तो अल्लाह पाक ने उन्हें फिर हुक्म दिया कि चार परिंदे लो, उन परिंदों को ज़बह करो, उनकी बोटियाँ आपस में मिक्स कर दो, यानी गोया कि कीमा बन जाए, आपस में मिक्स कर जाए, पहाड़ों की चोटियों पर उन्हें डाल दो और फिर उन्हें बुलाओ। तो जब एक एक परिंदे को हज़रत इब्राहिम अलैहिस्सलाम ने बुलाया तो वो कहाँ से उसकी कुछ बोटियाँ उठती, इधर से कुछ उठती, ये सारा कुछ करते हैं, वो परिंदा पूरा बन जाता और अपने परों से हिलता हुआ हज़रत इब्राहिम अलैहिस्सलाम के पास आया। तो ये अल्लाह की कुदरत को आपने अपनी आंखों से बकायदा इसका मुशाहदा भी किया और ये देखा। इस वाक़े का तज़किरा भी सूरह बकरा में मौजूद है। जो मुसलमान एक दूसरे को कर्ज देते हैं, किसी की अमानत है, रहन रखते हैं, आयत मुदायना, वो बड़ी और तवील आयत मुबारक जिसमें इसके अकामात, गवाही के अकामात, गवाही छुपाने के हवाले से वईदें मौजूद हैं, जो बरहक गवाही है उसको देने का, अदा करने का वो हुक्म मौजूद है। हज़रत इब्राहिम अलैहिस्सलाम का जो नमरूद के साथ बाकायदा मुकालमा हुआ और एक मुनाजरा हुआ, उस वाक़े का भी तज़किरा जो है वो यहाँ पर मौजूद है। तो इस तरह कई ऐसे वाक़ियात हैं, कई पिछली खबरें हैं और साथ साथ अल्लाह पाक के इतने अहकामात हैं जिन पर अमल करना है, और इतने नवाही यानी ममनुआत चीज़ें कि जिनसे हमें मना किया गया है, ये सब का तज़किरा सूरह बकरा के अंदर मौजूद है। और सूरह बकरा के फिर आखिरी जो आयात मुबारक हैं वो अल्लाह की तरफ रुजू लाना, रब की बारगाह में तौबा करना, इस एतबार से उन आयात के अंदर वो चीज़ें बयान की गई हैं। नाज़रीन किराम, आखिर ये सारी चीज़ें इसमें क्यों बयान हुई, और एक बात बड़ी लुत्फ वाली बात है और इल्मी ज़ौक रखने वालों के लिए बिलखुसूस एक इसमें लुत्फ है कि सूरह बकरा ही शुरू में क्यों है। ये तरतीब देखिए, कुरान की जो तरतीब है वो वही है जो लोहे महफूज पर है। अब नुजूल की तरतीब अलग है, मतलब कोई पहले नाजिल हुई, कोई बाद में, कोई पहले कोई बाद में, लेकिन जब ये तरतीब कुरान की रखी गई तो सूरह बकरा पहले रखी। इसलिए कि जब मदीना मुनव्वरा में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लेकर गए तो वहां चूंकि मुसलमानों की कसरत थी मुसलमानों की, तो अब अल्लाह पाक ने इसके अंदर अवामिर नवाही कि ये काम करो, ये काम ना करो, ये सब अहकामात आ गए। लेकिन आप मक्की सूरतें जब पढ़ेंगे तो उसमें आपको शिर्क की मजम्मत, बिलखसूस शिर्क की बुरी चीज़ों की, इनकी मजम्मत है, लेकिन इतने अहकामात नहीं हैं, इतने अहकामात नहीं हैं। तो इस तरतीब के एतबार से फिर ये सूरह बकरा को शुरू में रखा गया। और कुरान की पहली सूरह सूरह फातिहा जिसमें हम सिराते मुस्तकीम की दुआ मांगते हैं, तो वो सीधा रास्ता कौन सा सीधा रास्ता है? तो सूरह बकरा के अंदर अल्लाह पाक ने बड़ी तफसील के साथ कामिल मोमिनों के औसाफ भी बयान कर दिए। हुदल्लिल मुत्तकीन अल्लदीना युमिनूना बिल गैब व युकीमूना अस्सलात व मिम्मा रज़क़नाहुम युन्फिकून, उनके भी जिक्र कर दिए। ईमान बिल गैब रखते हैं, हमारे दिए हुए से खर्च करते हैं, नमाज कायम करते हैं, मुत्तकीन के बारे में बता दिया, और फिर मुनाफिकीन और काफिरों की उन बुरे औसाफ से मुतालिक भी बता दिया। और इतने अवामिर और नवाही वो इस सूरह मुबारका के साथ हैं, तो ये एक मुनासबत सूरह फातिहा के साथ सूरह बकरा की है। तो कुछ बातें खुलासतन नाज़रीन इकराम आज ये अर्ज करने की कोशिश और सही की है। अल्लाह पाक हम सबको सूरह बकरा का फैज़ान अता फरमाए और हमें पढ़ने की भी तौफीक अता फरमाए। आमीन बिजाह नबी अमीन सल्लल्लाहु अलैहि वसल्लम।
यही है आरज़ू तालीम आम हो जाए, हर के परचम से ऊंचा परचमे इस्लाम।